نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، برادران اسلام اور خواتین اسلام، آپ حضرات کی جو کوششیں یہاں ہو رہی ہیں وہ بہت ہی قابل مبارکباد ہیں، وہ بہت ہی مسرت کا، خوشی کا باعث ہوتی ہیں کہ ماشاءاللہ سے ایک دینی ماحول ہے، دینی مزاج ہے، مساجد مسلسل بن رہے ہیں، توسیع ان کی ہو رہی ہے، ادارہ چل رہا ہے، حفظ کا بھی چل رہا ہے، عالم کا بھی چل رہا ہے، لڑکیوں کا بھی چل رہا ہے، لڑکوں کا بھی چل رہا ہے، اور اس میں آپ حضرات کا بھرپور تعاون ہے، یہ بات بڑی مسرت کی ہے، بڑی خوشی کی ہے، اور ظاہر ہے کہ آپ کو ابھی بہت کچھ کرنا ہے، دین کی ذمہ داریاں دو طرح کی ہم پر ہوتی ہیں، ایک یہ ہے کہ آدمی خود دین سیکھے، اس پر عمل کرے، اور دوسری یہ کہ آدمی دین سکھائے، دین کا ماحول بنائے، دین کو پھیلائے، جو موجود لوگ ہیں ان کو بھی بتائے، اور جو آنے والی جنریشن ہے ان کے اندر بھی دین صحیح منتقل ہونے کی فکر رکھے. ہر دور کے زندہ مسلمانوں پر یہ ضروری ہوتا ہے کہ وہ آنے والے مسلمانوں میں دین کو منتقل کریں، اور ویسے ہی منتقل کریں جیسے جناب رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ میں منتقل فرمایا تھا. دین کو ایز اٹ از لینا اور ایز اٹ از آگے جانے دینا، کسی بھی قسم کی تبدیلی اس میں نہیں ہونے دینا. کیونکہ تبدیلی کا نام ہی بدعت ہے، اور وہ حضور پاک صلی اللہ علیہ وسلم نے بہت سختی سے منع فرمایا ہے. ہمارے لیے یہ سب سے اہم مسئلہ ہے کہ دین کو پھر ایز اٹ از لیں، چونکہ ہے کہاں ہمارے پاس؟ جیسے حضور پاک صلی اللہ علیہ وسلم کا دیا ہوا دین ہے ویسے ہمارے پاس پورا تو نہیں ہے، علم میں محفوظ ہے، پورا عمل میں نہیں ہے. آپ نے جو زندگی پیش فرمائی وہ اس کا علم تو پورا محفوظ ہے، لیکن عمل کے اعتبار سے ظاہر ہے کہ ہمارے اندر اسلام کا صحیح مظاہرہ نہیں ہے. اس کو لینا ہے، اور اس میں جو غلطی ہم سے ہو رہی ہے اس کو پہلے ماننا ہے. اگر ہم اس بات کو ریئلائز نہیں کریں گے کہ واقعی ہم غلطی کر رہے ہیں تو ہم اصلاح کیسے کریں گے اس کی؟ اسی ریئلائز کرنے کا، اسی غلطی کو ماننے کا نام ہی توبہ ہے اصل میں، کہ جیسے رہنا چاہیے تھا، جیسے ہونا چاہیے تھا چیز ویسی نہیں ہے، جو کرنا چاہیے تھا وہ نہیں کیا. تو اس کے پھر دو طریقے ہوتے ہیں. جب مطلوبہ عمل نہیں ہوتا، جیسے چاہا گیا ویسا نہیں ہوتا، تو اس کی دو شکلیں ہوتی ہیں. ایک یہ ہے کہ بات بنانا، اور اس کی کوئی دلیل اور لاجک پیش کرنا، اور اپنے کو ذمہ دار نہیں بتانا کہ میں اس کا ذمہ دار نہیں ہوں، میں اس کا رسپانسبل نہیں ہوں. ایک شکل یہ ہوتی ہے، اور دوسری شکل یہ ہوتی ہے کہ اس ذمہ داری کو، اس رسپانسبلٹی کو قبول کر لینا اور اس کی اصلاح کی جدوجہد میں لگنا. پہلا طریقہ جو ہے وہ شیطان کا ہے، اس کو شیطانی طریقہ کہتے ہیں. دوسرا طریقہ جو ہے وہ آدم علیہ السلام کا ہے، اس کو آدمیانہ طریقہ کہتے ہیں. کیونکہ شیطان سے بھی لغزش ہوئی اور لغزش آدم علیہ السلام سے بھی ہو گئی. لیکن جب اللہ رب العزت نے شیطان سے یہ کہا کہ بھئی تو کیوں نہیں سجدہ کرتا آدم کو جب میں بول رہا ہوں، جب میں حکم دے رہا ہوں، تو اس نے بات بنائی. بات یہ بنائی کہ مجھے سجدہ نہیں کرنا چاہیے، اس لیے نہیں کر رہا ہوں. ابھی کیوں نہیں کرنا چاہیے؟ تو بولے آپ نے مجھے آگ سے پیدا کیا، اس کو آپ نے مٹی سے پیدا کیا. مٹی اور آگ میں، آگ جو ہے وہ بڑی چیز ہے، مٹی جو ہے وہ چھوٹی چیز ہے. بڑی چیز جو ہے وہ چھوٹی چیز کے سامنے نہیں جھکنا چاہیے، بلکہ چھوٹی چیز جو ہے وہ بڑی چیز کے سامنے جھکنا چاہیے. لہذا یہ کوئی بات معقول نہیں بنتی، یہ کوئی سنسیئر بات نہیں ہے، یہ کوئی اس میں کوئی سینس نہیں بنتا ہے کہ جو ہے نا میں آدم کو سجدہ کروں. بات بنا رہا ہے اور اللہ رب العزت کے سامنے بات بنا رہا ہے. اللہ تبارک و تعالیٰ نے اس کو ساتھ جو کچھ بھی کیا سب کو پتا ہے. بات بنانے سے بات بنتی نہیں ہے، بگڑ جاتی ہے اور زیادہ خرابہ ہو جاتا ہے. یہاں سے میں آپ کو ایک مضمون کی طرف ذہن متوجہ کروں گا. ایک دوسرا مضمون ذہن میں آیا لیکن ہے وہ کام کا. بہت مرتبہ ایسے مضامین آتے نہیں مذاکرے میں. وہ مضمون یہ ہوتا ہے کہ اللہ کی بات اور اللہ کے رسول کی بات صلی اللہ علیہ وسلم پوری ماننی پڑتی ہے، کم از کم ماننے کی حد تک. ایک ہوتا ہے مان لینا، تسلیم کر لینا، ایگری کر لینا. ایک ہوتا ہے اس پر عمل بھی کرنا، پریکٹس بھی کرنا. ایگری کرنے کی حد تک، تسلیم کرنے کی حد تک ہر بات ماننی پڑتی ہے. اگر ایک کا بھی انکار کرے تو اسلام سے نکل جاتے ہیں. جیسے شیطان نکل گیا اسلام سے ایک بات کا انکار کرنے کی وجہ سے. اس نے اللہ کے وجود کا انکار نہیں کیا تھا، اللہ کی قدرت کا انکار نہیں کیا تھا، اللہ کی صفات کا انکار نہیں کیا تھا. یہ کائنات اللہ تعالیٰ کی نہیں ہے یہ اس نے نہیں کہا تھا. اللہ نے حکم دیا تھا، کہنے کا میں نہیں مانتا. یہ بھی نہیں کہا کہ میں مانتا ہوں مگر کرتا نہیں، یہ بھی نہیں کہا، بس یوں کہا میں نہیں مانتا، نکل گیا اسلام سے. اسلام میں داخل کرنے والی کیا چیز ہے وہ ذہن میں نہیں رہتا مسلمان کو. اسی لیے بہت سے غلط لوگوں کو جو کلمہ اپنے کو پڑھتے ہوئے بتاتے ہیں، بھائی لا الہ الا اللہ محمد رسول اللہ پڑھتے ہیں، بھائی ان کو مسلمان سمجھو. بھائی لا الہ الا اللہ محمد رسول اللہ پڑھنے والا جو کچھ محمد رسول اللہ صلی اللہ علیہ وسلم لے کر آئے ہیں سب کو ماننا ضروری ہے. اگر اس نے کسی ایسی بات کا انکار کیا جس کو رسول اللہ صلی اللہ علیہ وسلم لے کر آئے اور وہ کہہ رہا میں یہ نہیں مانتا اور کلمہ پڑھ رہا ہے، تو اس نے کلمے کا انکار کیا. اس لیے باطل فرقوں پر کفر کا حکم لگتا ہے. یہ نہیں ہوتا کہ اسٹاف ہے کفر کا جس پہ اس کو کافر بنا دیا جائے. ہم کیسا بنا سکتے ہیں بھائی کافر سب کو؟ سب کو تو کوئی بھی نہیں بناتا. مسلمانوں کو یہ بات ذہن میں رکھنا ہوتا ہے کہ کسی مسلمان کو کافر کہنا بہت بڑا گناہ ہے. تو کسی کافر کو مسلمان کہنا بھی اتنا ہی بڑا گناہ ہے. جیسے یہ گناہ ہے نا ویسے وہ بھی گناہ ہے. اور کافر کب ہوتا ہے؟ انکار کرنے سے ہوتا ہے. اب ایک آدمی کلمہ پڑھ رہا ہے، نماز کو نہیں مانتا، روزے کو نہیں مانتا، زکات کو نہیں مانتا، حضور صلی اللہ علیہ وسلم کی ختم نبوت کو نہیں مانتا، تو کلمہ پڑھنے کے باوجود کلمے کا انکار ہو جاتا ہے. جب حضور پاک صلی اللہ علیہ وسلم اس دنیا سے پردہ فرما گئے تو ایک جماعت نے یہ کہا کہ ہم حضور کے زمانے میں جو زکات دیتے تھے اب نہیں دیں گے. تو حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے اور سب صحابہ نے جس بات پر اتفاق کیا وہ یہ کہ یہ لوگ اسلام سے نکل گئے، مرتدین. ان کے ساتھ لڑائی کی باضابطہ، ان کو مجبور کیا، یعنی آپ کو زکات ماننی پڑے گی. ایک آدمی نے نبوت کا دعویٰ کر دیا، سب صحابہ کرام سب جا کے اس سے لڑے اور اس کو ختم کر کے چھوڑا، مرتدین میں شامل ہو گیا. وہ کلمہ پڑھتے تھے जिन्होंने जो जकात के माने वाले थे वो कलमे से थोड़े इनकार कर रहे थे। तो ये बात बहुत नाजुक है, वो ये है कि ईमान में दाखिल होता है आदमी तस्दीक माजा बिह रसूल सल्लल्लाहु अलैहि वसल्लम से, जो रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम लेकर आए हैं उसकी तस्दीक करने से, और फिर उसके साथ साथ अगर तस्दीक कर लिया तो ईमान में आ गया। ईमान में आ जाने के बाद, इस्लाम में आ जाने के बाद अगर वो किसी काम को नहीं करता है तो वो मुजरिम है, बागी नहीं है। और अगर ईमान की किसी बात का इनकार करता है तो वो बागी है। बगावत बर्दाश्त नहीं करते, सरकशी बर्दाश्त नहीं की जा सकती, जुर्म बर्दाश्त किया जाता है, उस पर पेनाल्टी लगती, फाइन लगता है। यहां हम रहते हैं, यहां के जो उसूल जाबते हैं उनको फॉलो करना पड़ता है, लेकिन बाद में तबाह नहीं होता, गलत जगह पे गाड़ी पार्क कर दी, रेड लाइट पे गाड़ी निकाल दी, तो उसमें हमको बागी नहीं करार दिया जाता, ये बगावत है, नहीं ये जुर्म है, ये गलती है, इसका आपको जुर्माना देना पड़ेगा। तो गलती अलग चीज होती है, बगावत अलग चीज होती है। तौबा जो है ना वो बगावत से भी होती है, तौबा गलती से भी होती है। मुसलमान उमूमी हैसियत से जो अहले हक होते हैं, अहले सुन्नत वल जमात, ये सिर्फ गलती करते हैं, मुजरिम होते हैं, यानी इनसे गुनाह होते हैं। तो गुनाह की जो बात होती है उसमें दो मरहले हैं, एक जानना उस चीज का कि ये गुनाह है, और दूसरे उसका इकरार कर लेना कि हां भाई मुझसे ये गलती हो रही है। जो आदमी गलती को मान लेता है उसके सुधर जाने की उम्मीद बहुत जल्दी होती है, जो गलती की बात बनाता है उससे सुधरने की उम्मीद नहीं होती। इसीलिए उलमा ने फरमाया है कि शैतान जो है वो गलती को माना नहीं बल्कि बात बनाया, हुज्जत पेश की, और आदम अली आला नबीना वाली सलात वसलाम को अल्लाह पाक ने एक काम दिया था कि वो ये काम नहीं करना, उनसे जहूल हो गया, भूल हो गई उनसे, दानिश्ता तौर पर नहीं हुआ, यानी मिसअंडरस्टैंडिंग हो गई, वो ये समझे कि टाइम खत्म हो गया ममानात का, जो अल्लाह ताला ने रोका था मुझे इस दरख्त के करीब जाने से, उसका टाइम खत्म हो गया, उनको ये बात समझा दी शैतान ने, तो ये गलत फहमी हो गई, उसमें वो खा लिया। तो बात बनाने का तो उनके पास भी चांस था, मैंने जानबूझ के तो नहीं किया ऐसा, मैंने तो यही समझा था कि टाइम खत्म हो गया, मुझे तो इस कम वक्त ने बहकाया था, बात भी बनाई जा सकती थी, और बात बनाने का तो बहुत आगे तक चांस था। वो ये है कि यह चीज पहले से उन्होंने तय की हुई थी, क्योंकि जमीन में भी तो भेजना था ना, जब पैदा करने का मसला आया तो अल्लाह ताला ने यही फरमाया फरिश्तों से कि मैं जमीन में भेजने वाला हूं खलीफा, तो जिसको जमीन के लिए पैदा किया है उसको जन्नत में तो रखना है नहीं अभी फिलहाल, तो मामला तो फिर प्लान पहले से है। बात बनाने के लिए तो उनके पास बहुत था, मगर आदम अलैहिस्सलाम की क्या खसूसियत हुई, हज़रत आदम अलैहिस्सलाम ने फरमाया कि मुझसे गलती हो गई, मान लिया बात को। तो इसलिए सबसे पहले इस बात को रियलाइज करना होता है, जानना होता है कि हम गलती कर रहे हैं, फिर गलती जो है अपने अपनी दानिश और फहम के एतबार से होती है, इल्म के एतबार से होती है, तो इसलिए गलती क्या है ये जानना, इसमें हम गलती कर रहे हैं। कुछ चीजें हम जानते हैं अमल नहीं कर रहे हैं, एक वो गलती है, और एक ये है कि हमें यही नहीं मालूम है कि गलती है क्या। जैसे मसलन मैंने शुरू में एक बात कही कि हमें दीन का काम करना है, दीन की मेहनत करनी है, अगर हम दीन की मेहनत नहीं कर रहे हैं तो ये हमारी गलती है। मगर कितने मुसलमान हैं जिनको ये वो इस बात को रियलाइज करते हैं कि दीन की मेहनत हम नहीं कर रहे हैं, वो तो नहीं हम तो कर रहे हैं, जितनी जिम्मेदारी है उतनी कर रहे हैं, जैसी जिम्मेदारी है वैसी कर रहे हैं, जो जिम्मेदारी है वो कर रहे हैं। कितनी बड़ी पूरी उम्मत मुस्लिमा से गलती हो रही है दीन की मेहनत में। वो गलती क्या है, जैसे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम दीन लाए थे वैसे लेने का था, वैसे कहा है बचपन से नहीं आया, वैसा माहौल नहीं मिला, इन्वायरमेंट नहीं मिला, हमारे बड़ों में तक नहीं थी वो चीज, तो हमें कहां से आती, मुंतकिल होती है चीज, वो बस वहां सॉलिड थी नहीं तो सॉलिड गई नहीं आगे, वो हमारे अंदर नहीं आएगी तो ये भी आगे ऐसी टेढ़ी बिंगी जाएगी, सही रहेगी तो सही जाएगी आगे चीज, गलत होगी तो गलत जाएगी आगे वो चीज, हमारी नस्लों में جیسے ہمارے آبا و اجداد کی بہت سی باتیں ہمیں یاد ہیں تو ہم بھی کسی کے آبا و اجداد ہی ہیں. کل کے ہمارے پوتے پڑپوترے جو آگے نسلیں چلیں گی ہم ان کے آبا و اجداد ہیں. ہمارے بابا دادا بڑے اچھے لوگ تھے, نیک لوگ تھے. اب کیسے نیک لوگ تھے وہ تو یہ بابا دادا سے پوچھو کیسے نیک لوگ. ہم کسی کے بابا دادا ہیں اب کیسے نیک لوگ تھے ہم یہ نہیں بابا دادا سے ہی پوچھ لو کہ بھائی تم کیسے نیک لوگ. یہی حال پچھلے والوں کا تھا, الا ماشاء اللہ اچھے بھی رہے, جیسے اس زمانے میں بھی اچھے بھی ہوتے ہیں, مگر غالبیت اکثر جو ہے وہ ایسی گڑبڑ ہوتی. تو اس لیے علم کا ایک مرحلہ ہے, پہلے تو مسلمان کو اس بات کو جاننا ہے کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کیا لے کر آئے. زندگی گزارنے کا مبارک طریقہ عقیدوں میں, عبادات میں, معاملات میں, معاشرت میں, اخلاق میں, دین کی محنت میں, دین کے لیے جد و جہد اور کوشش کرنے میں آپ صلی اللہ علیہ وسلم نے کیا پیش کیا سکھایا صحابہ کو, وہ ہمارے اندر آئے. وہ نہیں آیا ہے تو آپ اندازہ کیجئے کہ کتنے بڑے گنہگار ہیں ہم. نہ صرف یہ کہ نہیں آیا, ہم جانتے بھی نہیں ہیں اور کیا کیا آنا چاہیے تھا ہمارے اندر, اس کا ہی علم نہیں ہے ہم کو. اور نہ جاننا جو ہے جہالت جو ہے یہ عذر نہیں ہے اللہ کے پاس. سیکھے کیوں نہیں, جانا کیوں نہیں آپ نے, آپ کی ذمہ داری تھی جاننا. کیونکہ نہ جاننا کہیں بھی قانون کی میں عذر نہیں ہوتا. اب آپ بولے بھائی میں تو شکاگو سے آ رہا ہوں, میرے کو نہیں معلوم تھا کہ یہاں پہ گاڑی پارک نہیں کرنا ہے, میں نہیں جانتا تو چھوڑ دیتا کیا انہیں, آپ کو ٹکٹ نہیں دیتا. وہ تو بھائی آپ کو یہ تو جاننا چاہیے تھا, ہر جگہ لکھا ہوا ہے, بتا دیا گیا ہے نو پارکنگ زون کون سا ہے, پارکنگ زون کون سا ہے, یہ ہے وہ ہے. وہ بتاتے کہ جاننے کے تو اسباب موجود ہیں, آپ نے کیوں نہیں جانا. آئیے ہم ہمارا عذر نہیں ہوتا ہے, وہ تمہاری یہ تمہارا پرابلم ہے, یہ ٹکٹ پکڑو ہاتھ میں. نہ جاننا عذر نہیں. تو نہ جاننے کی جو غلطی ہے, ایک مسلمان پہلے اس کو جاننا ہے اور اس کا اقرار کرنا ہے. کیونکہ یہ جو غلطی ہے نا, یہ چھوٹی غلطی نہیں ہے, میں آپ کو بتا رہا ہوں. اور اس غلطی کے اندر ایک اور غلطی پائی جاتی ہے, وہ یہ ہے کہ ہم نہ جان کے جاننے کا دعویٰ کرتے ہیں. ہمیں سب معلوم ہے, آئی نو ایوری تھنگ, ہمیں سب معلوم ہے. اس واسطے کہ ہم ایجوکیٹڈ لوگ ہیں, ہمارے پاس ڈگریاں ہیں. بھائی تمہارے پاس ڈگری کون سی ہے, تم دعویٰ کس کا کر رہے ہو؟ جس چیز کا دعویٰ ہے اس کی ڈگری, جس کی ڈگری ہے اس کا دعویٰ کرو, جس کی ڈگری نہیں ہے اس کا دعویٰ کرتے ہو. ایک ڈگری ہے, دعویٰ ایک ہے, اور جبکہ دونوں ٹوٹل ڈفرینٹ ہیں, ایک چیز سے بھی نہیں ہو, ملی ہوئی چیز نہیں ہوتی. دین کی جو چیزیں ہیں نا وہ اتنی الگ ہیں دنیا سے, آپ تصور نہیں کر سکتے. جیسے میں نے وہاں مسجد عمر فاروق میں ذکر کیا تھا ایک بات کا, صفائی تو سب کو معلوم ہے, صاف ہونا کیا چیز ہے, لیکن پاک ہونا جو ہے نا, یہ سوائے اسلام کے آپ کو کسی اور جگہ سے نہیں معلوم ہو سکتا. صاف ہونا تو دکھتا ہے, صاف ہونا کلین ہے, بغیر دبے کا ہے, یہ ہے وہ ہے, مگر پاک ہونا, آپ پاک ہونے کا علم صاف ہونے کے علم سے ٹوٹلی الگ ہے. اور نئی صاف ہونے کی جو گندگی ہے وہ نئی پاک ہونے کی گندگی سے بہت کم ہوتی ہے. نئی پاک ہونے کی جو گندگی ہے وہ بہت بڑی ہے, بہت زیادہ ہوتی ہے, جس کا انسانوں کو پتا بھی نہیں چلتا. وہ تو وحی کے ذریعے سے معلوم ہوا, وہ علم ہی دوسرا ہے. تو ایک آدمی کلیننگ ڈپارٹمنٹ کا ہے, وہ پاکی کے مسائل میں فتویٰ دینے لگے, چلنے والی بات ہے, اس کا شعبہ ہی نہیں ہوتا. وہ اس کی مثال میں نے عرض کی تھی کہ ایک ٹب بھر کے پانی ہے, باتھ ٹب کے اندر بھرا ہوا پانی ہے, آپ اس میں جھاگ چھوڑ دیے, خوشبودار یہ ہے, وہاں بہترین صاف شفاف گرم پانی ہے, آپ اتر کے ایک آدمی غسل کر کے صاف ستھرا ہو کے, چکنا ہو کے, رنگین ہو کے آ گیا, لیکن یہ کہ اس میں ایک دو ڈراپ پیشاب کا پڑا ہوا تھا, خطرے ایک دو خطرے پیشاب کے بھی اس میں گر گئے. دیکھنے میں ہے کیا وہ چیز پیشاب, بو ہے کیا اس کی, گندگی ہے کیا, اس کا دھبا ہے کیا, کیا ہے, کچھ بھی نہیں, ایک قطرہ شراب کا گر گیا اس میں, ایک قطرہ خون کا گر گیا اس میں. ظاہر ہے کہ اتنے اس میں ایک قطرہ خون کا جھاگ والے پانی میں کیا سمجھ میں آتا, کچھ بھی نہیں سمجھ میں آتا. تھوڑا سا حصہ کتا چاٹے سے لگ گیا وہاں پہ, کتا آ کے چاٹ کے گیا تھا, وہی پانی پھر اس میں لگ گیا. آدمی کے پیر پہ کتا چاٹ کے گیا تھا, وہ اسی پیر کے اسی پانی سے وہ پانی میں اتر گیا, ٹب میں اتر گیا اسی پیر سے. हाथ को उसने चाट लिया था, वो उसी से उतर गया। अब वो पूरा का पूरा पानी क्या है, साफ होने के एतबार से आप कुछ नहीं बोल सकते, लेकिन पाक होने के एतबार से तो दुनिया जहान का फर्क है। उस पानी में इसकी सलाहियत नहीं कि वो वजू सही आपका करा दे, वो आपका गुसूल सही करा दे, आपको नमाज पढ़ने के काबिल बना दे, आपको कुरान शरीफ छूने के काबिल बना दे, आपको कुरान शरीफ पढ़ने के काबिल बना दे, आपको अल्लाह के पास कोई सवाब लेने वाला अमल करने के काबिल बना दे जो उससे मुताल्लिक है, पाकी से मुताल्लिक है। वहां कुछ भी नहीं मिलेगा, वैसी नमाज पढ़ेंगे तो उस नमाज का कोई एतबार ही नहीं होता, वैसी तिलावत करेंगे तो उस तिलावत का कोई एतबार नहीं होता, किधर पाकी और किधर सफाई। और ये इल्म टोटली वो होता है जिसका ताल्लुक नहीं है जाहिरी सफाई से, नहीं है इसका ताल्लुक। जहां तो सूरत हाल ये होती है कि दो दो तीन तीन दिन तक टिश्यू पेपरों से इस्तिंजा कर लेते हैं, फिर उसी बाथटब में जाके बैठ जाते हैं। अब वो पानी वजू के काबिल है, वो गुसूल के काबिल है, वो पानी ना वजू के काबिल होता ना गुसूल के काबिल होता, तो वो तो गंदा हो चुका पानी, वो जिस्म के मैल से, जिस्म की गंदगी से। ऐसे ही अच्छा बुरा अमल, अच्छे अमल का एक डेफिनेशन दुनिया वालों के पास है, अच्छे अमल का एक डेफिनेशन अल्लाह के पास है वही के जरिए से जो आया है। ऐसे हलाल हराम है, अच्छी बुरी चीज है, ये चीज अच्छी है, ये चीज बुरी है, एक इसका डेफिनेशन ये है कि आप न्यूट्रिशन से पूछें, आप एफडीआई वालों से पूछें जो उसके जिम्मेदार होते हैं कि भाई इसमें कितने बैक्टीरिया हैं, किसमें नहीं है, कौन सा ताजा है, कौन सा बासी है, किसमें क्या खराबी आ गई, किसमें क्या खराबी नहीं आ गई। और एक ये है कि किसमें किसके अंदर हिल्लत है, किसके अंदर हुरमत है, कौन सा हलाल है, कौन सा हराम है। दो केले रखे हुए हैं, एक सड़ा हुआ है, एक अच्छा है, तो ये तो दुनिया वाले बता देंगे कि भाई ये सड़ गया है, ये अच्छा है। और दो केले रखे हुए हैं, वो दोनों के दोनों ताजे हैं, लेकिन एक खरीद के लाए सो है, एक चुरा के लाए सो है, एक स्टोल करके लाए सो है, ये दोनों भी सही हैं क्या? इसका फर्क ये डिग्री बताएगी अपनी उसका? इस ये डिग्री इस फर्क को बताएगी? नहीं बता सकती। वो तो रिश्वत से लाए, सूद से लाए, चोरी करके लाए, नंगा नाच करके लाए, डांस करके लाए, कुछ भी तमाशाबाजी करके लाए, अंगूर के खोशे लेके आ रहे हैं, ये लेके आ रहे हैं, वो लेके आ रहे हैं, तो उसमें एक होता अच्छा बुरा होना, एक होता है सही गलत होना। अच्छी बुराई जाहिरी अलग होती है, अच्छी बुरी अच्छी अच्छाई और बुराई बातिनी अलग होती है। अच्छा अमल बुरा अमल, अच्छा अमल दुनिया में अच्छे अमल के कुछ मतलब होते हैं, लोगों की अपनी कदरें बनी हुई है, बड़ा अच्छा अमल है। और जगह के एतबार से अच्छे अमल का बहुत फर्क हो जाता है। हम लोगों के पास अपन जहां पे रहते हैं वहां की तहजीब में यह है कि अगर हम मुश्तरक फैमिली में कहीं गए, कहीं लोगों के पास जाना हुआ, तो मेरी बीवी मेरे पास खड़ी रहे, आपकी बीवी आपके पास खड़ी रहे, वहां का अच्छा अमल यही है ना भाई, वहां यहां का भी अच्छा अमल है। वो तहजीब आदमी है, उसको कुछ पता ही नहीं, पुराना किस्म का है। मेरी बीवी उधर ठहरना, उसकी बीवी उधर ठहरना, अच्छे अमल में बुरे अमल में कितना बड़ा फर्क हो जाता है। यहां पे वहां पे इलाकों के एतबार से फर्क होता है अच्छे बुरे का। जाहिरी तौर पर अच्छा बुरा अलग चीज है, चैरिटी है, सदका है, खैरात है, लोगों के साथ अच्छा सलूक करना है, मखलूक की खिदमत करना है, अच्छा बोलते हैं, लेकिन अल्लाह के पास में भी अच्छा होता है हर हालत में? नहीं होता। एक आदमी चोरियां कर रहा था, वो पकड़ा गया बहुत दिनों के बाद, उससे पूछा कि भाई तू चोरियां क्यों कर रहा था, तो कहने लगे मैं उसका एक पैसा अगर खाया तो हराम है मेरे वास्ते। बोले फिर तो बोले मैं गरीबों में बांटता हूं। उसके बाद वो अच्छा अमल है, यानी कि मालदारों से पैसे लो और गरीबों में बांटो, उसके पास ही अच्छा अमल है। तो ऐसे ही दुनिया वालों के पास बहुत अच्छे अमल होते हैं, लेकिन अल्लाह के पास अच्छा अमल होने के वास्ते ईमान की पहली शर्त है। ईमान अगर नहीं है तो करने वाला अगर मोमिन नहीं है तो उसका अमल अच्छा होता ही नहीं। करने वाला अगर इस्लाम के मुताबिक नहीं कर रहा तो वो अमल अच्छा होता ही नहीं। मोमिन भी है लेकिन इस्लाम के मुताबिक नहीं कर रहा, वो अमल अच्छा अमल होता ही नहीं। मजहब इस्लाम ही मोतबर है और कोई मोतबर नहीं है अल्लाह के पास, तो उसकी मजबूरी हमारी है। मतलब यह कि मजहब का ताल्लुक अल्लाह से होता है तो बंदा कुछ नहीं कर सकता उसमें। अरे भाई सारे इंसान अच्छे हैं, उन सबका दिल रखना चाहिए, किसी का दिल नहीं दुखाना चाहिए, हमारे हाथ में है कुछ कि किसी का दिल दुखाए या न दुखाए। उनकी बात है वो कि वो किस मजहब को पसंद कर रहे हैं। उन्होंने कहा कि भाई हर जमाने में मैं इस्लामी देता रहा, इस्लाम ही पसंद है मुझे, इस्लाम के अलावा कोई और दिन मोतबर ही नहीं है मेरे पास। ओमाई अब तक गैर इस्लामी दीन फलन युकबला मिन, जो इस्लाम के अलावा किसी और दीन को लाएगा कबूल ही नहीं किया जाएगा। अच्छे और बुरे में, सच और झूठ में, सही और गलत में, पाक और नापाक में, हलाल और हराम में अलग अलग है। तो सबसे पहले इस बात का हर मुसलमान को एहसास होना चाहिए कि उसको इल्म दीन सीखने की जरूरत है, और उसको इल्म दीन सीखना है मुस्तनद उलमा से। बहुत सी बातें मिलेंगी आपको जब आप सीखने जाएंगे कि दीन क्या है, कि मैं मेरे दिमाग में भी नहीं था कि अच्छा ये चीज दीन की थी और ये करना था मुझे, सीखना था मुझे। जब सीखेंगे तो पता चलता है। तो वो गलती है, उस पर तौबा करना है, और तौबा की हकीकत यह होती है कि आदमी उस हालत से वापस आ जाए, दूसरी तरफ आ जाए, छोड़ो भाई इस गलती, अब आ जाओ सीखने वाले रास्ते पर, आ जाओ इल्म हासिल करो। इल्म हासिल करना हमेशा सही जराए से, मुस्तनद जराए से। गैर मुस्तनद जराए से इल्म भी गैर मुस्तनद होता है, डाउटफुल जराए से इल्म भी डाउटफुल होता है, मुश्तबा जराए से इल्म भी मुश्तबा ही होता है। अभी हम एक उसमें बैठे हुए थे, असर के बाद एक प्रोग्राम था छोटा सा, उसमें सवाल जवाब भी थे। उसमें एक सवाल यह आया हुआ था कि किसी गलत आदमी की बात हम सुने, अच्छी है तो ले लें, खराब है तो छोड़ दें, अच्छी है तो ले लें, खराब है तो छोड़ दें, इसमें क्या हरज है? गलत आदमी की बुक है, गलत आदमी का लेक्चर है, गलत आदमी की ऑडियो है, गलत आदमी का डायरेक्ट पूछना पुछाना है, जो अच्छी बात है वो ले लेंगे, जो खराब बात है वो छोड़ देंगे, शरीयत में इसकी इजाजत है कि नहीं, ये पूछा साहब। मैंने जवाब में ये अर्ज किया उनसे कि जो उसकी अच्छी बात है वो आप ले लें और जो उसकी बुरी बात है वो आप छोड़ दें, तो इस अच्छी और बुरी को फाइंड कैसा करेंगे आप? आपके पास उससे ज्यादा इल्म पहले से होना पड़ता ताकि उसमें से अच्छे को बुरे को निकालें, तभी आप अच्छे को अच्छा बुरे को बुरा बोलेंगे ना। नहीं, उसमें जो मेरे समझ में आ जाएंगी बात वो अच्छी रहेंगी, तो उन्हें तो गलत से गलत बात को भी आपको अच्छा समझा दे सकता है। जो मुझे बुरी लगेगी वो नहीं मानूंगा उसको, तो अच्छी से अच्छी बात को वो बुरा समझा दे सकता है। ये लॉजिक बिल्कुल गलत है कि किसी की भी बात जो है ना, अच्छी है तो ले लेना, बुरी है तो छोड़ देना। बोल जी नहीं, लेने से पहले आपको देखना है कि ये लेने के काबिल है कि नहीं। किसी का बच्चा गैंगस्टरों में उठने बैठने लगे, गैंग में शामिल हो गया, अब माँ बाप बोल रहे हैं कि बेटे देखो ये बहुत गलत रास्ता है, मत जाओ। तो बोला नहीं, मैं उनके साथ रहता हूं, जो उनकी अच्छी बात है वो ले लेता हूं, जो खराब बात है वो नीचे। आप बोलेंगे ठीक है? आप बोलेंगे बाबा मैं तेरे हाथों जोड़ता हूं, तू ये काम मत कर, तू कह वो तेरे को बुरे में भी बुरा भी अच्छा बोल के फंसा लेंगे, अच्छा भी बुरा बोल के हटा देंगे। इसीलिए सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने मुशरिकीन के साथ, कुफार के साथ ये नहीं कहा कि उनसे बात मत करो, उनसे मिलो जुलो मत, लेकिन जो मुसलमानों में बातिल फिरके के लोग हैं उनके बारे में फरमाया ला तुफातिहुहुम, ला तुजालिसुहुम, ला तुवाकिलुहुम, ला तुशारिबुहुम, इनसे इनके साथ खाना पीना नहीं, इनसे मिलना जुलना नहीं, इनसे सलाम अलैक नहीं करना। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों में जो बातिल फिरके होंगे उनके बारे में ये बात फरमाई, और कभी मुशरिक के बारे में ये बात नहीं, काफिर के बारे में ये बात नहीं। आखिर हुजूर कितनी हिकमत वाले थे सरकार, समझने की बात है ना। क्यों? वहां से वो जरर का नुकसान का अंदेशा नहीं है, यहां से वो जरर का नुकसान का अंदेशा है। इसीलिए जो है मिक्सअप वाला जो इल्म होता उसमें नहीं जाना कभी, अच्छा है तो ले लेंगे, बुरा है तो छोड़ देंगे। इन्हें भी आलिमी चेहना, इन्हें भी इसके पास में भी नॉलेज बहुत है भाई, इधर का उधर करेगा, उधर का इधर करेगा, अब किस तरह वो कर रहा है आपको नहीं मालूम होता। और सारी दुनिया को मालूम है कि जितने भी गलत अफकार के लोग मुसलमानों में मुसलमान नाम के गुजरे हैं, हुजूर की पेशिन गोई के मुताबिक 73 फिरके जिसमें से 72 गलत और एक सही है। हुजूर ने फरमाया वो पेशिन गोई सही हुई वो पाई जाती है, एक भी ऐसा फिरका नहीं है जो कुरान को कोट नहीं करता, उसमें जो हदीस को कोट नहीं करता। दलील देते वो लोग भी, तकदीर का इनकार करने वाले दलील देते, गुनाहों पर काफिर होने वाले दलील देते, बंदों को उनके अफाल का खालिक बोलने वाले खुद दलील देते, इंसान को मजबूर महज मानने वाले दलील देते, इंसान के अमल की जिम्मेदारी, इंसान पर अमल की कोई जिम्मेदारी नहीं है, ईमान ला लिया तो बख्शा जाता, वो दलील देते। जितने गुजरे हैं मोतजिला, खवारिज, जबरिया, कदरिया, मुर्जिया, कर्रामिया, जहामिया, फला 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 फला, رافضیہ شیعہ یا جتنے بھی گزریں گے وہ سب کے پاس دلیل نہیں ہے، یہ سمجھتے شاید ہم، وہ بغیر دلیل کے نہیں بنتے، وہ غلط دلیل سے بنتے ہیں. دلیل کا سہارا تو چاہیے ہوتا ہے کہ ہم یہاں سے لیے بھائی بدل، ارے بھائی تم جو لیے وہ صحیح لیے کہ غلط لیے، وہ نکال کے بتانے والا بھی ہونا پڑتا ہے. اسی لیے کیا ہے، علم حاصل کرنے کو پہلے ترجیح دینا کہ علم سیکھنا ہے مجھے، اور دوسرے پھر اس بات کو ترجیح دینا ہے کہ علم صحیح ذرائع سے سیکھنا ہے. اور میں آپ کو بتاؤں کہ صحیح ذرائع علماء کرام ہیں، وہ ذرائع بنائے اس لیے جاتے ہیں امت میں کہ ہر وقت امت میں صحیح ذریعہ موجود رہے، صحیح سورسز موجود رہے دین کا علم سیکھنے کے لیے. بارہ بارہ سال، دس دس سال، پندرہ پندرہ سال پڑھاتے ہیں ان کو، ان کے پیچھے نگرانی ہوتی، پورے حدیثوں کو سامنے رکھتے، ایک آدھ حدیث کو پکڑ لے کے نہیں بیٹھتے، پوری آیتوں کو سامنے رکھتے، صحابہ کے فتووں کو سامنے رکھتے، وہ کوئی ایک چیز کو لے لے کے نہیں بیٹھتے، یہ بھی ہے یہ بھی ہے یہ بھی ہے یہ بھی ہے، کیسا ہے یہ سب کا سب، وہ کام ہے پورا وہ دنیا لمبا چوڑا. اس لیے کیا ہے، جو علماء امت ہیں، علماء حق، علماء ربانی، ان سے پوچھنا. خیر بات توبہ پہ چل رہی ہے تو کوئی زیادہ میں مضمون سے ہٹا ہوا نہیں ہوں، لیکن ایک رخ تھا بات کا تو سنا دیا. وہ یہ ہے کہ غلطی کیا ہے اس بات کو جاننا، یہ اس میں ہم بہت بڑے غلط کار ہیں، اس میں بھی توبہ کی ضرورت ہے، اور جو ہم جانتے ہیں اس میں جو غلطیاں ہو رہی ہیں میرے دوستو، اس میں بھی توبہ کی ضرورت ہے. اور توبہ کی حقیقت ہے مان جانا کہ ہاں مجھ سے غلطی ہو رہی ہے، اور یہ صفت ہے انسان کی، آدمیت کی. اللہ تبارک و تعالیٰ نے ہمیں کچھ ایسا بنایا ہوا ہے اور ہماری کمزوری کو جانتے ہیں. انہوں نے فرمایا کہ یہ غلطی نہیں کرے گا، یہ تو نہیں ہوگا، ایک تو کرے گا، یہ اسے غلطی ہوگی. کپڑا میلا نہیں ہوگا، ایسی تو کوئی بات نہیں، کپڑا تو میلا ہوگا، بقیہ صابن نکالنے کی ضرورت ہے. پوری دنیا میں کہیں بھی یہ نہیں ہوتا کہ بھائی کپڑا میلا نہیں ہوگا، پوری دنیا میں یہ ہوتا ہے کہ میلے کپڑے کو صاف کیسے کرنے کا ہے. انسان ہے، غلطی ہوگی، میلا ہوگا، یہ انسان، اس کی روحانیت میلی ہوگی، اس کی جسمانیت مادیت میلی ہوگی. تو اس کا علاج جو ہے نا، وہ اسلام میں مقرر کیا گیا ہے، وہ علاج کی شکل ہوتی ہے اقرار کر لینا. حضرت آدم علیہ الصلوۃ والسلام نے اقرار فرما لیا اور اللہ تبارک و تعالیٰ کے سامنے عاجزی کا اظہار کیا. ہمارے پاس اللہ کے سامنے عاجزی کا اقرار کرنا، غلطی کا اقرار کرنا ہے، غلطی بولنا نہیں ہے بلکہ غلطی کا اقرار کرنا ہے کہ ہم اسے غلطی ہو گئی. لوگوں کو غلط فہمی یہ ہو گئی کہ وہ اللہ کے سامنے جا کے بولو نہ کو بولو، وہ پادری کے سامنے بھی بول دیے تو ہو جاتا، انہیں بخش دیتا. ہم لوگ جو چرچ خریدے اس میں ایک ہے گناہوں کے بخشوانے کا روم، جو ہم لوگ خریدے نا رحمت عالم فاؤنڈیشن کے واسطے جو چرچ خریدے، وہ آفس وائز ایسے بنا ہوا ہے وہ، لیکن اس میں ایک روم بھی بنا ہوا ہے جس میں فادر گناہ بخش دیتے تھے، یہ گناہوں تو پتا نہیں وہ گناہ کرنے کا روم تھا کیا بخشنے کا روم تھا، کیونکہ اس کا سیٹ اپ کچھ ایسا عجیب و غریب ہے. اس سے نہیں ہوتا، انسانوں کے سامنے اقرار کرنے سے نہیں ہوتی وہ معافی، اور ریپیٹ کرنے سے بھی معافی نہیں ہوتی کہ وہ یہ کام میں نے کیا. نہیں، مطلب وہ نہیں ہے بات کا، مطلب یہ ہے کہ اپنی غلطی کا احساس ہو جائے کہ ہاں مجھ سے غلطی ہوئی ہے، اور مان جانا اس بات کو، ضد نہیں کرنا، حجت نہیں کرنا. ہم لوگوں کو اس ملک میں ہمارے اندر جو برائیاں آئیں تھوڑی سی، اس کے دوسرے فائدوں کے سائیڈ افیکٹ میں، وہ یہ ہے کہ ہم لوگ حجت کرنے پہ آ جاتے ہیں. اب آگے تو آگے دین کی باتوں میں بھی حجت پہ آ جاتے ہیں. اب ایک جاہل آدمی ہو کہ عالم آدمی سے حجت کر رہا ہوتا ہے، وہ کس حساب سے ایک آدمی جو ٹیلینال کی اور جانے والا تھوڑی سی ایڈویل کی، ایک دو معلومات پڑھ لے کے، اب اس کے بعد ڈاکٹر صاحب سے بحث کرنے کو بیٹھ گیا، وہ بےچارا کیسا الجھے گا اس سے. اسی لیے قرآن پاک میں ہے، اذا خاطبهم الجاهلون قالوا سلاما، اہل علم کی شان یہ ہے ایمان والے بندوں کی کہ جب جاہل ان سے بحث کریں تو کہیں السلام علیکم، خدا حافظ، اپنی جگہ پہ رہو، کیونکہ سمجھ ہی نہیں سکتے آپ اس بات کو، جمع ہی نہیں ہو سکتی وہ چیز. تو وہ چیز ہے، آدم علیہ الصلوۃ والسلام نے ایک تو غلطی کا اقرار فرمایا، اور دوسرے اللہ تبارک و تعالیٰ سے معافی مانگی. اقرار غلطی کے ساتھ معافی کا چاہنا، وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا، معاف کر دیجئے، غلطی کا اقرار ہو جائے، پھر اس کے بعد معافی چاہ لی جائے. تو جو غلطی کر رہا تھا بندہ، اس کو چھوڑ دینا پڑتا ہے، اور آئندہ کے نہیں کرنے کا عزم کرنا پڑتا ہے. چار چیزیں ہوتی ہیں، ایک شرمندگی ہونا اقرار کے ساتھ، دوسرے یہ ہے کہ اس پر معافی چاہنا، تیسرے اس کام کو چھوڑ دینا جو سب سے پہلا کام ہے، اور چوتھے آئندہ کبھی اس کو نہیں کرنے کا ارادہ کرنا. بعض کام ایسے ہوتے ہیں میرے بھائیوں کہ ہم سوچ تو سکتے ہیں کہ نہیں کریں گے، لیکن دل جھٹلاتا رہتا ہے کہ نہیں یہ تو میں روز کرتا ہوں، یہ کیسا بولو نہیں کرتا ہوں، میں بول تو رہا ہوں، مگر ہوگا نہیں مجھ سے. علماء نے فرمایا ہے کہ تم ابھی تو پکا ارادہ کر لو, تمہیں پتا ہے کہ تم کل اس پہ قائم نہیں رہ سکو گے, لیکن کل آنے سے پہلے اگر مر گئے تو اس وقت کام آ جائے گا تم کو یہ توبہ کرنا. کل آنے سے پہلے, کل اس کام کو دہرانے سے پہلے اگر موت ہو گئی اور تم نے توبہ کر لی تھی تو بچ جاؤ گے نا تم اس گناہ سے. تو دوسری بات کیا ہے, توبہ کرنے کے اندر بعض خصوصی اثرات اپنے بھی ہوتے ہیں. اللہ نے ہر چیز میں اثر رکھا ہے تو توبہ میں ایک اثر رکھا ہے. ہو سکتا ہے اس کا کوئی اثر ایسا غالب آ جائے جس کی وجہ سے آپ یہی سوچیں کہ یار کب تک میں بدتمیزی کرتا رہوں, اللہ کی بارگاہ میں نافرمانی کرتا رہوں, چھوڑ ہی دوں. اور بعض مرتبہ ایسا ہوتا ہے کہ اللہ تبارک و تعالیٰ کی خصوصی رحمت متوجہ ہو جاتی ہے, یہ اپنے سے بیچارہ معافی بھی مانگ رہا ہے, کوشش بھی کر رہا ہے, لیکن عادت سے مجبور ہے, کر نہیں رہا. تو جب تک میں ایکسٹرا اس کے ساتھ مدد نہ کر دوں یہ سنبھلے گا نہیں. خاص رحمت فرما دی, فضل فرما دیا, توبہ کی توفیق دے دی, ایسا بھی ہو سکتا ہے. اس لیے علماء نے فرمایا کہ جس غلطی کی عادت ہو چکی ہے اور دماغ یہ کہہ رہا ہے کہ میں اس غلطی کو نہیں چھوڑ پاؤں گا, اس سے بھی توبہ ہی کرتے رہنا ہے, اس میں بھی توبہ کرنے میں پیچھے نہیں ہٹنا ہے. اور جو نیک کام کر رہے ہیں اس میں بھی توبہ کرنا ہے. کیوں, اس میں کیا کم غلطیاں کرتے ہیں؟ اپن جو غلط کام ہے وہ تو غلط ہے, جو نیک ہے وہ بھی غلطی رہتا ہے, وہ ٹوٹل غلط نہیں رہتا لیکن اس میں غلطیاں رہتی ہیں. اس کی سب سے بڑی مثال حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے حضور صلی اللہ علیہ وسلم سے پوچھا کہ جب میں نماز سے فارغ ہو جاؤں تو کیا دعا پڑھوں. کس نے پوچھا؟ صدیق اکبر نے پوچھا, ابوبکر صدیق, افضل الخلق بعد الانبیاء بالتحقیق, نبیوں کے بعد سب سے افضل ترین مخلوق ابوبکر صدیق ہیں. انبیاء کے بعد سب سے بڑا مرتبہ حضرت صدیق اکبر, ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا مرتبہ ہے. ایمان میں حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کے ایمان کو پوری امت کے ایمان سے تولا جائے تو ان کے ایمان کا پلڑا بھاری ہو جاتا ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے تھے کہ میری پوری زندگی بھر کی نیکیاں ابوبکر کی ایک رات کی نیکیوں کے بدلے میں اگر ملنا ہو تو میں دینے کو تیار ہوں. حضرت عمر, وہ بھی خلیفہ راشد, ان کا ایمان کیسا, ان کا علم کیسا, کتنے بڑے مرتبے کے تھے. انہوں نے یہ کہا کہ ابوبکر صدیق کے ایک رات کے عمل کے ثواب کے بدلے میں اگر عمر کو پوری زندگی بھر کی نیکیوں میں ڈالا جائے تو عمر ابوبکر کے اس ایک رات کے عمل کو قبول کر لے گا. اتنا حیثیت تھی ان کی. حضور اکرم صلی اللہ علیہ وسلم سے عرض کیا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے کہ جب میں نماز سے فارغ ہو جاؤں تو کیا دعا کیا کروں؟ تو حضور پاک صلی اللہ علیہ وسلم فرمایا کہ یوں کہا کرو, اللہم انی ظلمت نفسی ظلما کثیرا, یا اللہ میں نے اپنے نفس پر بہت ظلم کیا ہے, ولا یغفر الذنوب الا انت, اور گناہوں کو آپ کے علاوہ کوئی معاف نہیں کر سکتا, فاغفر لی مغفرت من عندک وارحمنی انک انت الغفور الرحیم. آپ اسپیشل مغفرت میری فرما دیجیے, فاغفر لی مغفرت من عندک, خصوصی مغفرت فرما دیجیے, رحم فرما دیجیے مجھ پر. تو نماز پڑھنے کے بعد نماز کے آخر میں اپنی غلطی کا اقرار ہے, کیونکہ نماز اللہ کی شان کے اعتبار سے بندہ نہیں پڑھ سکتا, کامل بندہ نہیں پڑھ سکتا, تو ناقص بندے کا تو کوئی حساب ہی نہیں. اسی لیے ہم کو اپنے اعمال حسنہ پر بھی استغفار ہی کرنا پڑتا ہے. استغفار بر استغفار ما بلکہ بولتے نا, ہمارے استغفار پر استغفار ہے بولتے, جو ہم استغفر اللہ استغفر اللہ بول رہے ہیں اور بول رہے ہیں استغفر اللہ, دماغ کسی اور طرف ہے. اچھا ابھی تیرے کو آگے دیکھتا ہوں جس سے لڑائی ہو گئی تھی, ادھر یہاں بیٹھے ہوئے استغفر اللہ اس کو بولتے, ابھی تیرے کو آگے دیکھتا ہوں ذرا سا. ادھر ہمارے استغفار پہ استغفار ہے. میں اللہ سے معافی مانگ رہا ہوں اور اللہ ہی کے سامنے نہیں ہوں, اپنے دماغ سے, اپنے دل سے, اپنے باطن سے, اپنے خیال سے, اپنی روحانیت سے اللہ رب العزت کے سامنے نہیں ہوں. تو یہ خود کتنی بدتمیزی ہے. اس لیے لکھا ہے بزرگوں نے کہ استغفار بر استغفار ماں, ہمارے استغفار پہ بھی استغفار ہے. یہ اقرار ہو جانا بندی, یہ احساس ہو جانا کہ میں تو بس گناہوں میں ڈوبا ہوا ہوں, گناہوں کا پتلا ہوں. حتیٰ کہ جس سے گناہ نہیں ہوتا وہ بھی استغفار کرتے تھے. سب کو پتا ہے سرکار دو عالم صلی اللہ علیہ وسلم, نبی معصوم ہوتے ہیں, فرماتے ہیں میں 70 مرتبہ سے زیادہ اللہ سے معافی مانگتا ہوں روزانہ روزانہ. اور جو نبیوں کے علاوہ جو اللہ کے ولی ہوتے ہیں, اللہ تبارک و تعالیٰ کے گناہوں سے محفوظ بندے, بہت نیک متقف, ان پر سب پر توبہ واجب ہوتی ہے. سب توبہ کرتے, سب توبہ کرتے. کیوں؟ امام غزالی رحمتہ اللہ علیہ نے لکھا ہے کہ وجہ اس کی یہ ہے کہ اگرچہ کہ وہ کام صحیح کر رہے ہیں لیکن اس وقت میں ان کو جس مقام پر ہونا چاہیے تھا وہ اس سے آگے ہو سکتے تھے. ابھی جس جگہ پر یہ بندہ ہے اگر تقویٰ اگر جد و جہد اگر کوشش صحیح ہوتی تو ایمان کے مرتبے کے اعتبار سے اللہ کے قرب کے مرتبے کے اعتبار سے وہ بہت آگے ہو سکتے تھے. وہاں تک نہیں گئے کیوں؟ بہت سے غفلتوں کی وجہ سے دیر ہو گئی پہنچنے میں. تو دیر سے پہنچنے میں بھی تو معذرت چاہتے نا. دعوت ہی میں آیا آپ کہیں اور نہیں گئے لیکن پہنچے ذرا دیر میں تو معذرت چاہتے نہیں چاہتے. اولیاء اللہ پر بھی توبہ ہوتی ہے کیونکہ ان کو بھی جس جگہ وہ پہنچ سکتے تھے نہیں پہنچے اس وقت. نیکی کا کام کرنے والوں پر توبہ ہوتی ہے. تو میں اور آپ تو میرے دوستو گناہوں میں ڈوبے ہوئے ہیں. اس لیے سب سے پہلے یہ ہے کہ آدمی کو اپنے گناہوں کا اقرار ہو اور یہ سمجھے کہ مجھ سے زیادہ نکما مجھ سے زیادہ گنہگار قصوروار کوئی نہیں. اس میں بڑا فائدہ ہے. اعتراف کرنے والے کو سزا ویسے ہی کم ہو جاتی ہے. اور دوسری بات یہ ہے کہ وہ آدمی اگر موقع ہے اس کے پاس چانس ہے وہ اصلاح کرتا ہے. اس لیے اسلام میں توبہ کی بڑی اہمیت ہے. اور اللہ تبارک و تعالی ہماری چونکہ اندر سے واقف ہیں ان کو پتا ہے کہ یہ تو گناہوں کے بندے ہیں گناہوں میں ڈوبے رہیں گے کیسا بھی. اس لیے انہوں نے اپنا نام ہی تواب رکھا. بہت توبہ قبول کرنے والے غفار بہت زیادہ معاف کرنے والے غفور میں بہت ہی زیادہ بخشنے والے غفار بھی غفور بھی. یہ اللہ تبارک و تعالیٰ نے اپنے صفات اور اسماء کا مظاہرہ گویا ہمارے ساتھ اس شکل میں فرمایا ہوا ہے. ان کی صفتوں کا مظاہرہ ہوگا ان کے اسماء کا مظاہرہ ہوگا ناموں کا. تو ہمارے گناہوں کے ساتھ میں انہوں نے اپنی صفت ہمارے سہولت کے واسطے لگائی ہوئی. گناہ ہوں گے بندوں سے تو ان کی معافی کی یہ صفت. اس لیے اپنی زندگی کے لمحات میں روزانہ اللہ تبارک و تعالیٰ سے معافی مانگنے کا اہتمام ہونا ہے. تبھی تو تبلیغ والے ہمیشہ بتاتے ہیں یہ کہ بھئی صبح میں 100 مرتبہ استغفار کی ایک تسبیح شام میں 100 مرتبہ استغفار کی ایک تسبیح پڑھنے کی عادت ڈالو. اور سارے بزرگان دین رکھتے تھے اور سارے صحابہ رکھتے تھے اور سرکار دو عالم صلی اللہ علیہ وسلم رکھتے تھے. توبہ کی بڑی اہمیت ہے میرے دوستو. توبہ کے مضامین کا رخ بہت ہے یعنی کئی اعتبارات سے اس میں گفتگو ہوتی ہے لیکن ایک بات چھوٹی سی میرے ساتھ آ گئی تو میں نے ذکر کر دیا اس بات کو کہ یہ ایک ایسی بات ہے کہ ہمیں اس کی بڑی ضرورت ہے کہ ہم اس کا اہتمام کریں. اور وہ اہتمام کئی چیزوں پر اثر ڈالتا ہے. ہماری زندگی کا رخ پلٹے گا. میں بتا رہا ہوں آپ کو. ہم اپنی غلطیوں میں حجت بازیوں سے باز آ جائیں گے. ہم اہل علم کے سامنے متواضع ہونے کی حیثیت سے عاجزی کے ساتھ میں دین سیکھنے والے ہو جائیں گے. چونکہ توبہ نہیں کر رہے تو ہی کر رہے ہیں یہ حرکتیں. جس دن ہم اپنی غلطیوں کے اقرار پہ آ جائیں گے جہالت کے اقرار پہ آ جائیں گے کہ ہم جاہل ہیں ہمیں نہیں پتا ہے ہم پوچھنے والوں کے پاس آ جائیں گے. فسألوا اہل الذکر ان کنتم لا تعلمون. اگر تمہیں نہیں معلوم ہے تو پھر جن کو معلوم ہے ان سے جا کے پوچھو بھائی. ہم تو ابھی اس دعوے میں ہیں کہ نہیں ہمارے کو تو سب معلوم ہے. ہم دین کی محنت کے سلسلے میں کتنی کوتاہی کر رہے ہیں ہم اقرار ہی نہیں کر رہے ہیں اس کا تو پھر محنت کیسا کریں گے. بیانات ہوتے رہتے بھائی نکلو محنت کرو جان لگاؤ مال لگاؤ. ہم سے لگتی نہیں. کیوں نہیں لگتی؟ اس لیے نہیں لگتی کہ ہم سمجھ رہے کہ ہم اس میں کوئی زیادہ ہم غلطی پہ نہیں ہے. ہوں گا یہ کام ہے ضروری یہ کرنا ہے. اگر میں گلٹی فیل کر رہا ہوں کہ ہاں یہ کرنا تھا میں نہیں کر رہا ہوں تو آج نہیں تو کل کل نہیں تو پرسوں 6 مہینے کے بعد سال بھر کے بعد کبھی تو میں ڈیسائڈ کروں گا ہی کروں گا کہ مجھے کچھ کرنا ہے. اب دین کی محنتوں میں ایک دین کی محنت وہ ہے جو تبلیغ و دعوت کے نام سے ہم جانتے ہیں معروف خروج کی. لیکن دین کی محنتوں میں تو اور بھی ہے. دین کی محنتیں وہ سب ہیں جو سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمائی. دین کی محنت میں تعلیم بھی ہے دین کی محنت میں تربیت بھی ہے. دین کی محنت تو وہ سب ہیں جو سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمائی ہے. امت کے مختلف گروپ نے ان کو الگ الگ شکلوں میں اختیار کیا. اب تعلیم و تربیت کے سلسلے میں ہم سے کوتاہی ہوتی ہے اس کا ہمیں کبھی اقرار ہے. ہمارے ادارے کتنے چھوٹے چھوٹے ہیں ہمارے اداروں کی ضرورتیں کیسی پڑی ہوئی ہیں ہمارے پاس ہم اپنے بچوں کی تعلیم و تربیت میں کتنی کوتاہی کر رہے ہیں ان کی دینی تعلیم و تربیت سے کتنے ہم غافل بیٹھے ہوئے ہیں. سب دین کی محنت کا حصہ ہے وہ. ہم ذمہ دار ہیں ان کے اس کی احساس ہی نہیں ہے. پوری دنیا میں مسلمان جس حالت میں ہے وہ اور جو مسلمان نہیں ہے وہ جس حالت میں ہے وہ کہ اس تک ایمان کی امانت دین کی امانت پہنچنا تھا اس میں ہم سے جو غلطی ہو رہی ہے اس کا اقرار ہی نہیں. جیسے اقرار ہونا چاہیے ویسا نہیں ہے. اگر ویسا اقرار ہو جیسے صحیح فیلنگ کے ساتھ ہوتا ہے پھر بندہ بیٹھ نہیں سکتا. اس کا مال ہی نہیں لگ رہا اور کیوں نہیں لگ رہا اس واسطے کہ اس کے اقرار نہیں ہے. اس کی جان ہی نہیں لگ رہی کیوں نہیں لگ رہی اس واسطے کہ اس پہ اقرار نہیں ہے. تو اصل بات میرے دوستو یہ ہے کہ یہ بڑی بڑی کوتاہیاں امت سے مجموعی اجتماعی بھی ہو رہی ہیں اور انفرادی بھی ہو رہی ہیں. ہم غلطیاں اجتماعی طور پر بھی کر رہے ہیں انفرادی بھی کرتے ہیں. جب بھی کبھی گناہوں کا توبہ کرنے کا ذکر آتا تو کدھر جاتا ذہن؟ ادھر جاتا کہ کبھی جناب والا انٹرنیٹ پہ دوسرے سائٹ پہ چلے گئے، سمجھ آ رہا نہیں، بدکاری کر لیے یا بدنظری ہو گئی، کوئی مووی دیکھ لی، سمجھ آ رہا نہیں، کوئی کسی کا مال کھا لیا، دو چار باتیں نوجوانوں کے ذہن میں آتے، اچھا یہ سب غلطیاں ہیں، یہ نہیں کرنے کے، بھائی بے حیائی کا راستہ ہے، بدتمیزی کا راستہ ہے، یہ غلطی، بھائی غلطیوں کا کوئی حساب کتاب نہیں ہے. حافظ ابن حجر اسقلانی رحمۃ اللہ علیہ نے الزواجر میں 450 گناہ کبیرہ لکھے ہیں، 450، 450 گناہ کبیرہ ہوتے ہیں. اور گناہ کبیرہ تو وہ ہے کہ ریکوائر ہے، ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم، اگر تم بڑے بڑے گناہوں سے اپنے کو بچاؤ گے تو ہم تمہارے چھوٹے خود ہی معاف کر دیں گے. ہماری پالیسی یہ ہے کہ بڑے گناہ سے بچنا، چھوٹا ہم خود ہی معاف کر دیں. اب وہ 450 میں سے اپن کتنے گنا سکتے؟ کچھ بھی نہیں، معلوم ہی نہیں ہے، ہمارے کو نہیں معلوم. میرے سے آپ 450 پوچھے تو کیا میں گنا سکتا ہوں؟ وہ تو مطلب الگ الگ ادھر ادھر سے ہے، زگ زگ میں پڑھ کے دیکھو تو نکلتے بہت سے اس میں سے. ایسا ہمارے ساتھ میں بھی ہوتا ہے، اتنے زمانے سے دین کے ہی لائن پہ لگے ہوئے ہیں نا، پھر بھی بہت سی چیزوں سے نظر اوجھل رہتی. ایک مرتبہ میں سنایا بھی تھے شاید آپ، ایک کتاب ایک مرتبہ میں پڑھ رہا تھا، کتاب وہ الزواجر پڑھ رہا تھا، ان کی وہ کتاب ہے اور دوسری بھی کتابیں ہیں علماء کی لکھی ہوئی اس کے اوپر تفصیل سے. ایک ایسے مسئلے پر میری نظر پڑی کہ میں چونک گیا اچانک. اس میں لکھا تھا التعظیم الی الغنی لغناہ کبیرۃ، کسی مالدار آدمی کے مالدار ہونے کی وجہ سے اس کو عظمت کی نگاہ سے دیکھنا گناہ کبیرہ ہے. مالدار کے ساتھ دیندار بھی ہے انہیں تو الگ بات ہے، لیکن کیا پیسے والا ہے بھائی بول کے اگر دیکھ لینا، یہ خود گناہ ہے. پھر فوراً ذہن منتقل ہوا کہ اتنا بڑا گناہ کیوں ہے، کبیرہ کیسا ہو گیا؟ یہ کبیرہ ایسا ہو گیا کہ جو اللہ کی نظر میں بے حیثیت، اللہ کے رسول کی نظر میں بے حیثیت، وہ تیری نظر میں با حیثیت، تو یہ چھوٹی غلطی ہے. یہ چھوٹی غلطی ہے، یہ تو بڑی غلطی میں آئے گی کیسا بھی. ہمارے پاس تو مالدار نظروں میں کہاں ہے، دل میں بیٹھا ہوا ہے. اور یہاں پہ یہ ہے کہ دیکھنا خالی. التعظیم النظر بالتعظیم، تعظیم کے ساتھ میں نظر کرنا، الی الغنی غنی کی طرف، مالدار کی طرف، لغنا ہو فقط اس کے غنا کی وجہ سے، کبیرہ تم کبیرہ ہے. ایسی ایسی چیزیں بھی ہیں، یہ میں بتا رہا ہوں کہ جدھر ذہن عام طور پر نہیں جاتا ویسی چیزیں تک ہیں، علم حاصل کرنے پر کھلتی رہتی ہیں یہ سب چیزیں. کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے جس چیز کو بڑا بتایا وہ بڑی ہے، جس چیز کو چھوٹا بتایا وہ چھوٹی ہے، جس کو بے عزت بتایا وہ بے عزت ہے، جس کو با عزت بتایا وہ با عزت ہے. اب ہمارے تو ایمان کا ہی مسئلہ پیدا ہوا ہے، ہمارے ایمان میں پرابلم آیا ہوا ہے کہ حضور صلی اللہ علیہ وسلم نے جس کو بے حیثیت بتایا اس کو بے حیثیت ہمارا دل مان ہی نہیں رہا ابھی. جس کو آپ نے حقیر بتایا اس کو حقیر ہمارا دل مان ہی نہیں، حقیر مان کے اس میں مبتلا ہوتا تو ایک بات الگ تھی، ابھی دل تسلیم ہی نہیں کر لا. یہ کیسا حقیر ہو سکتا ہے، اتنا بڑا آدمی ایسا کیسا حقیر ہو سکتا ہے بھائی، اتنی بڑی دنیا ایسا کیسا حقیر ہو سکتی ہے بھائی، ایمان بنا ہی نہیں ابھی. اگر ایمان بنتا تو سرکار دو عالم صلی اللہ علیہ وسلم کا جو علم ہے اس کو میرا دل قبول کر لیتا، اللہ کا جو علم ہے اس کو میرا دل قبول کر لیتا. جس چیز میں یہی وجہ ہے کہ صحابہ کے پاس عظمت کی بنیاد کیا تھے، تقویٰ تھا. ان اکرمکم عند اللہ اتقاکم، حضور نے فرمایا کہ قیامت کے فتنوں میں سے یہ فتنہ ہے کہ عظمت کی بنیاد مالداری ہوگی. احترام کی اور عظمت کی بنیاد مالداری ہوگی، یہ قیامت کے قریب آنے کی نشانیوں میں سے. کیوں؟ اس واسطے کہ حقیقتیں پلٹ جائیں گی. نیک ہونا جو چیز ہے اللہ کے نزدیک مقرب بناتا ہے، تو وہ بندوں کے نزدیک بھی مقرب ہے. پیسے والا ہونا، تو فرعون بھی پیسے والا تھا، قارون بھی پیسے والا تھا، وہ مقرب کی بنیاد نہیں. پیسے والا تعریف کے قابل جب ہی ہوتا ہے جب اس کا پیسہ دین کی بنیادوں پہ لگ رہا ہو اور وہ پیسے والا دیندار ہو. پیسہ آدمی کو بڑا نہیں بناتی، ہاں پیسہ ذریعے کے طور پر آدمی یوز کر کے بڑا بن سکتا ہے دین کے کام میں. رجل آتاہ اللہ مالا فسلطہ علی ہلکتہ، ایک وہ آدمی جس کو اللہ نے مال دیا پھر اس کو مسلط کر دیا اس کو خرچ کرنے پر. ورجل آتاہ اللہ علما، ایک وہ آدمی جس کو اللہ پاک نے علم عطا فرمایا ہو وہ اس پر عمل کرتا ہو اور لوگوں کو سکھاتا ہو. یہ دو آدمی قابل رشک ہیں، چونکہ یہ بڑا بناتے ہیں. آخرت کو بنانے والا طبقہ دو ہی قسم کا ہوتا ہے، حدیث میں مفہوم حدیث یہ نکل رہا ہے، ایک علم کو پھیلانا کہ جتنا پھیلے گا اس کا اتنا اس کے اکاؤنٹ میں آ کے پڑ جائے گا، एक माल है कि माल से जितना खर्च करेगा वो उतना उसके अकाउंट में आके पड़ जाएगा, चाहे उसके मरने के बाद भी कभी तक उसका सिलसिला चलता रहे, बराबर उसको उसका सवाब मिलता रहेगा। इसलिए ये जो कोताहियां गलतियां होती हैं, कभी इनकी तरफ ध्यान भी नहीं देता। हम तौबा करने का मतलब ये समझते हैं कि जो बदतमीजी हो गई थी, जो बेहूदगी हो गई थी, जो झूठ बोल दिया था, जो गीबत कर दी थी, बस उसकी माफी मांगना है। नहीं मेरे दोस्तों भाइयों, माफी मांगने की एक लंबी फेरिस्त है, एक तवील दुनिया है। इस वजह से बाहिसियत मजमूई माफी मांगना भी अलग है। माफ करना उन पर भी, और जिस जिन कोताहियों में हम हैं, जो इबादतों में हमसे कोताही हो रही है, जो मामलात में कोताही हो रही है, सुन्नतों की इत्तबा में जो हमसे कोताही हो रही है, बात बनाना नहीं, सुन्नत पर अमल नहीं हो रहा, हमें नहीं हो रहा, मैं माफी चाहता हूं। सुन्नत का मजाक उड़ाना तो इस्लाम से निकाल देता है, सुन्नत पर अमल नहीं हो रहा तो उसमें हुज्जत नहीं करना। नहीं ऐसा नहीं है, बात बोलो उलमा ऐसा बोलते, बात वैसा बोलते, ऐसा नहीं है शायद वैसा नहीं, भाई आपको बताया जा रहा है, उस सामने वाले को क्या कुछ जबरदस्ती पड़ी हुई है कि नहीं, आपको एक खास अंदाज में पुराना ही पुराना है सुई में बोल के वो बताते हैं उलमा, नहीं भाई ये चीज सही है, यही चीज जरूरी है, हो गया बस किस्सा का। तो उसमें इकरार हो जाना, यार कब तक मैं जो है अपनी जिंदगी को ऐसा करता रहूंगा। इबादात में और मामलात में, हुकूक में, खासतौर पर बीवी बच्चों के साथ, बीवी के शौहर के साथ, शौहर के बीवी के साथ, मां बाप के औलाद के साथ, औलाद के मां बाप के साथ, दोस्तों के साथ, ऑफिस में, जॉब की जगह पर, वसाहिब बिल जम्बी, हदीस शरीफ में आता है कि जो आपके बाजू में है उसका भी हक हो जाता है, उसके भी रियायत किया करो। असाहिब बिल जम्ब की तफसीर में यह भी लिखा है कि मस्जिद में आने की उतनी देर मस्जिद में आपके आजू बाजू जो है उसका एक हक है जो दूसरे लोगों के मुकाबले में ज्यादा है, उसकी रियायत करना पड़ता है, आपसे उसको तकलीफ न पहुंचे, आपसे हट ना हो। इसी वजह से उलमा ने फरमाया है कि ऐसे खड़े रहो नमाज में कि बाजू वालों को डिस्टर्ब ना हो। अब कभी इधर से उसको घस रहे, कभी इधर से उसको घस रहे, कभी नीचे से घस रहे, कभी ऊपर से घस रहे। उलमा कहते हैं कि ये तुमने समझा नहीं हदीस का मतलब। हदीस का मतलब दूसरे को डिस्टर्ब करना नहीं है, करीब करीब रह के रहो, ये थोड़ी है कि चिपक के एक दूसरे को रगड़ो, नहीं है, न रगड़ने का है न लगाने का है, करीब रहने का हुक्म है। तो उसका तरीका वो होता ही नहीं जो समझा हुआ है लोगों ने। हक वसा है जो बिलजम में रियायत करना है उसकी। ऑफिस में जो लोग अपने बाजू होते हैं, साथ होते हैं, उनकी रियायत करना है। गाड़ी में आते जाते जो लोग साथ होते हैं, ट्रेन में, प्लेन में, बस में, उनकी रियायत करना है। तो इन सब चीजों में भी बहुत कोताहियां हमसे होती हैं। और उलमा ने यह फरमाया कि हुकूकुल इबाद जो है वो ज्यादा अहम है बेतबार आखिरत के नफा नुकसान के मामले सामने आने के हुकूकुल्लाह के मुकाबले में। हुकूकुल्लाह बेतबार शान के आजम है, अल्लाह के हुकूक आजम है, लेकिन बंदों के हुकूक अहम है, और बंदों के हुकूक और अल्लाह के हुकूक में टकराव नहीं है। बहुत से लोग ये करते हैं कि ये पूछते हैं कि भाई ये करना या ये करना, अल्लाह के हक अदा करने के तो बंदे का नहीं होता, बंदे का अदा करने के तो अल्लाह का नहीं होता। भाई दोनों अपनी अपनी जगह होते हैं। वो एक आदमी अगर ये पूछने लगे कि भाई पानी ज्यादा हमें कि खाना ज्यादा हमें, खाने की जगह खाना ज्यादा हमें, पानी की जगह खाने में कौन सा खाना हमें, वो पूछ सकते हो ना भाई। मशरूबात में कौन सा मशरूब हमें, वो पूछ सकते हो आप। खाने को पानी से कैसा जोड़ते, पूछने का भी अंदाज होता है लोगों का। तो ये भी ऐसी बात है कि हुकूकुल्लाह और हुकूकुल इबाद टकराते नहीं, दोनों अदा करने होते हैं बंदे के जिम्मे, लेकिन हुकूकुल इबाद की अहमियत इस वजह से ज्यादा होती है कि कल कयामत में बंदों के माफ करने पर ही माफ होंगे वो, और हुकूकुल्लाह का मामला यह है कि वो सिर्फ अल्लाह पाक ही माफ करने पर है। तो बंदा तो अब मौका देके छोड़ेगा नहीं, वो तो खुद गरज होता है, अल्लाह तबारक व तआला के पास गरज नहीं है, इसलिए वहां माफी की शान ज्यादा है। बंदे कब माफ करेंगे, वो तो बहुत तंग करेंगे, इसलिए अहमियत बड़ी है। तो तौबा के अंदर एक बात यह है कि हुकूक जो होते हैं वो तौबा से, उसमें खाली तौबा करने से माफ नहीं होते, वो हुकूक अदा करके फिर तौबा करना पड़ता है। कर्जा किसी का बाकी, अब आप तौबा कर रहे हैं, मैं उसका कर्जा नहीं दिया माफ कर दो, मैं उसका कर्जा नहीं दिया माफ, भाई तो कर्जा तो देना पड़ेगा जब माफ हो। और हुकूकुल्लाह में भी बास कर्ज की शक्ल में होते हैं, हुकूकुल्लाह में बास कर्ज की शक्ल, जैसे नमाज है, नमाज फौत हो गई तो आप नमाज माफी मांग रहे हैं अल्लाह से कि अल्लाह माफ फरमा दीजिए मेरी नमाज छूट गई, ये नहीं, नमाज की कजा करनी पड़ेगी। आजकल एक नया थाट चला हुआ है, फतवा चला हुआ है कि कजा नमाजों की कजा नहीं है, जाहिलों ने निकाला हुआ है। दो किस्म की फतवे की किताबें रहती है, एक जाहिलों की एक आलिमों की, हर जगह मिलेंगे आपको। जाहिलों ने एक मसला निकाल दिया है कि नमाजों की कजा नहीं होती, और इस्तेदलाल क्या है पता है? बड़ा प्यारा इस्तेदलाल है। इस्तेदलाल यह है कि एक आदमी 50 साल का मुसलमान हुआ, गैर मुस्लिम था, उसके जिम्मे नमाजों की कजा है क्या? नहीं है। जब उन्हें गैर मुस्लिम था उसके जिम्मे नहीं है, तो मैं तो मुसलमान हूं भाई, मेरे जिम्मे कहां से कजा आ जाएंगी नमाजों की? ये इस्तेदलाल दलील है। हम कोई मसला बोलेंगे तो अच्छा कहा कुरान में कहा है, बुखारी में कहा है, सब कुछ। जब अपने को दलील देना रहे तो ऐसा बनाते तुक्का, और दलील भी कोई होश की रहना, कोई अकल की रहना उसमें, इसमें कोई अकलमंदी है समझ रहे हो? इंतहाई बेअकली है। बेअकली की बात यह है कि गैर मुस्लिम से अमाल का मुतालबा पहले से ही नहीं है, उसके जिम्मे नमाज है क्या? पहले से नहीं है उसके जिम्मे, पढ़ा तो मोतबरी नहीं है तो पढ़ो बोल के कहीं बोलेंगे? उससे ईमान का मुतालबा है। और फिर हुजूर ने फरमाया कि अल इस्लाम यहदिबु मा काना क़ब्लहु, इस्लाम खत्म कर देता है उससे पहले की तमाम गलतियों को। इस्लाम के अंदर जो अल्लाह के हुकूक या बंदों के हुकूक मुताल्लिक होंगे, जब हक मुताल्लिक हो जाता है तो उसकी कजा लाजिम हो जाती है। और यह सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के इरशाद से साबित है, आपके अमल से साबित है। खुद हुजूर सल्लल्लाहु अलैहि वसल्लम से अल्लाह तबारक व तआला ने तकवीनन नमाज कजा करवा दी। एक मैदान से आप एक जगह से आप वापस तशरीफ ला रहे थे, रात हो गई, थकान भी हो गई थी, फरमाया कि भाई कौन हमारे लिए जागेगा ताकि सुबह की नमाज कजा न हो जाए? हुजूर सल्लल्लाहु अलैहि वसल्लम हैं, और एहतमाम देखिए आप, हमारे पास ये है कि हम बोलते हैं भाई खुद ही कजा हो गई थी इसलिए हम माफी मांग रहे। पूरे एहतमाम के बाद में कजा हुई तो नहीं है ज्यादा मसला हो, लेकिन आपने अलार्म भी नहीं लगाया, किसी को कहा भी नहीं उठाने के लिए, खुद से दुआ भी नहीं की, वक्त पे सोए भी नहीं, देर वैसी कर दी खामखा, उसके बाद में फजर को नहीं उठेंगे तो उसका गुना थोड़ा ही नहीं होगा। इन तमाम चीजों के बावजूद फजर में आंख नहीं खुली, इत्तेफाक से देर में खुल गई, तो अल्लाह की दाद से उम्मीद है कि गुनाह नहीं होगा उसका, सिर्फ कजा आपके जिम्मे रहेंगे, नहीं तो फिर तौबा भी करनी पड़ेगी और कजा भी करनी पड़ेगी। पर यह कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कौन बेदार रहेगा, तो हज़रत बिलाल ने कहा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैं जागता हूं आपके लिए। सारे सहाबा को फरमाया कि ये जागेंगे, सुबह सादिक होगी तो बता देंगे, आप भी सो गए, सहाबा भी सो गए। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का दिल तो हमेशा जागता है, लेकिन आंखें बहरहाल सो जाती थी, नबी का दिल जागता है, आंखें सोती हैं। उस वक्त मसला कुछ ऐसा आया, अल्लाह ही ये चाहते थे कि ये निजाम सामने आए, क्योंकि उनको मालूम था कि 14वीं सदी में ऐसे मुफ्ती भी पैदा होने वाले हैं, तो उस वजह से खुद अल्लाह तबारक व तआला ने उसका वो इंतजाम फरमा दिया। सुबह हुई, आहिस्ता 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 हजरत बिलाल भी सो गए सुबह के वक्त में। और आंख कब खुली? आंख खुली सबसे पहले हुजूर की, जब सूरज की शुआओं ने, किरणों ने सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अनवर पर किरणें डाली। जब सूरज की किरणें हुजूर के चेहरे पर पड़ी तो आपकी आंख खुली और घबरा गए, अहनल बिलाल, बिलाल कहां गए? वो बिलाल को पकड़ के लाए, वो सो रहा था बेचारा। बिलाल क्या हुआ ये ऐसी ये कोई मामूली बात है, क्या किस्सा हो गया? कहने लगे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, जिसने आपको सुलाया उसने मुझे सुलाया, अगर ऐसे ही जगाना था तो आप भी जगा लेते, आप मुझे उठा देते। वो तो उनको खुद ही सुलाना था, वरना तो आपको तो सोने देते नहीं, वो उनका ही कुछ निजाम है, वो जिसने आपको सुलाया उसने मुझे सुला दिया। फिर हुजूर ने भी बुरा नहीं माना, कहने लगे अच्छा चलो भाई यहां से निकलो, ये जगह अच्छी नहीं है, यहां से निकलो। आगे गए, वहां वजू फरमाया, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने बाज़ाब्ता पूरी जमात के साथ में कजा नमाज अदा फरमाई। लड़ाई के मैदान में कई मरतबा हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की नमाज कजा का वक़्त पेश आ गया, आप सल्लल्लाहु अलैहि वसल्लम ने नमाज कजा फरमाई। तो मुसलमान के जिम्मे बालिग होने के बाद में जो अहकाम आ जाएंगे, जो जिम्मेदारी आ जाएगी, उसकी कजा नहीं है। उसको काफिर के ऊपर कयास करके, गैर मुस्लिम के ऊपर कयास करके ये फतवा देना कि नमाजों की कजा, ऐसे मसले बहुत चल रहे हैं आजकल। इसी वजह से उलमा की तरफ आपको बताया, रहबरी की जा रही है कि भाई जरा पूछ पूछ के जाया करो, अंधे मत बनो इस मामले में। और अगर अंधे बनोगे तो हमारा क्या नुकसान है? अपना नुकसान नहीं कर लेना बल्कि आपकी हमदर्दी की जा रही है। हमारा काम है, हमारा काम समझा देना है यारो, तुम्हारा काम है मानो ना मानो, आपकी मर्जी है, मानना है तो मानो, नहीं मानना है तो नहीं मानो, मगर जरा एहतियात तो करो इस मामले में, केयरफुल तो रहो, सूझबूझ से तो काम करो। तो नमाजों के अंदर जो हुकूक है, नमाज है, रोजा है, जकात है, जितने साल की जकात अदा नहीं करे, खाली माफी मांगने से माफी नहीं होगी, अदा करके माफी मांगनी पड़ेगी। जितने रोजे जिम्मे में रह गए वो नमाज रोजे रख के माफी मांगनी पड़ेगी, माफी भी मांगनी पड़ेगी, रोजे भी रखने पड़ेंगे। जितनी नमाजें कजा हो गई बालिग होने के बाद से, वो सारी नमाजों की कजा भी करनी पड़ेगी और तौबा भी करनी पड़ेगी। तो जो हुकूक जिम्मे में आते हैं, जब अल्लाह के हुकूक में ये बात है, तो बंदों के हुकूक में तो बदरजे वाला ये बात है, हक अदा करके फिर माफी भी मांगना है। अल्लाह से भी माफी मांगना है, बंदे से भी माफी मांगना है जो तकलीफ उसको पहुंच गई, और अल्लाह से माफी मांगना है कि अल्लाह ताला की नाफरमानी उसमें हो गई। इस तरीके पे मेरे दोस्तों भाइयों, जब और अहकाम हमारे पास इस्लाम के बड़े अहम और बहुत ही हमारे लिए फायदामंद अजीब व गरीब किस्म के हैं, उसमें जो तौबा का निजाम अल्लाह पाक ने रखा है वो भी बड़ा अजीब है। आदम, शैतान कहता है कि आदम के बच्चों को मैं गुनाहों में मुब्तला कर करके हलाक करता हूं और वो मुझे तौबा कर करके हलाक करते रहते हैं। अल्लाह ने उसको ऐसा बनाया है वाश करने वाला कि जितनी मर्तबा बंदे से गलती होती है जैसे ही वो तौबा करता है माफ फरमा देते हैं। इन अल्लाह ताला यकबलु तौबत अल अब्द मा लम युगरगर, जब तक गरगरे में नहीं आया उस वक्त तक तौबा करता रहे, माफी करता रहूं। मजाक ना करे तौबा के साथ, तौबा में संजीदगी हो, माकूलियत हो, लेकिन यह कि गलतियां बार बार होती रहेंगी, मायूस नहीं होना है कि मायूस होना यह कुफ्र है। मायूस होने वाला अपनी गलती को अल्लाह की रहमत से बड़ी समझ रहा है, अल्लाह की रहमत छोटी, मेरी गलती उससे भी बड़ी। अल्लाह ताला की, अल्लाह पाक तो इतने ज्यादा माफ फरमाने वाले हैं कि अल्लाह, हदीस शरीफ में आता है कि तू अगर जमीन से लेकर आसमान तक भर के गुनाह मेरे पास लेकर आएगा और मेरे साथ शिर्क नहीं करेगा तो मैं उससे बड़ी रहमत के साथ उससे मिलूंगा। इसी वजह से एक मुसलमान को जरूरत पड़ती है इस चीज की। या दुनिया में तो यह है कि एक मर्तबा माफ किया, दो मर्तबा माफ किया, तीन मर्तबा माफ किया, तीसरी मर्तबा के बाद में तो माफी की कोई गुंजाइश ही नहीं है, ऐसी बात करते हैं। अल्लाह के पास ये मामला नहीं है, क्योंकि हमारा जिंदगी भर का खेल है ये, जिंदगी भर में ये मामला हमारे साथ लगा हुआ है। नचित कर सके नफ्स के पहलवान को तो यूं हाथ पांव भी ढीले न डाले। अगर नफ्स का पहलवान हमसे चित नहीं होता तो अपने हाथ पे ढीले भी न डालो। अरे इससे कुश्ती तो है उम्र भर की, कभी वो दबा ले कभी तू दबा ले, यही करना पड़ेगा इसके साथ में। इस वजह से क्या है, बहुत बहुत मर्तबा जरूरत पेश आ सकती है, तो हमको मायूसी से बचाया गया है और हमको अमन से भी बचाया गया है। बिल्कुल मुतमईन हो जाना कि नहीं मेरा कुछ नहीं बिगड़ेगा, मैं तो हुजूर का उम्मती हूं, मैं तो बख्शा ही जाऊंगा, ये भी कुफ्र है। यह हुक्म लगा देना कि मैं जहन्नम में जाऊंगा ही नहीं, मुझे तो जा ही नहीं सकता मैं, अल अमन वल अयास, मायूस होना और मुतमईन होना, ये दोनों निकाल देते हैं इस्लाम से। अल ईमान बैन अल खौफ व रजा, ईमान तो खौफ और रजा के दरमियान है। तो इसलिए क्या है, ये एक बहुत ही अल्लाह तबारक व तआला की तरफ से खास मेहरबानी का मामला है कि आदमी तौबा करता रहे, और जो जितनी ज्यादा तौबा होगी उतने हालात भी सही होते हैं। इस्तगफिरु रब्बकुम इन्नहु काना गफ्फारा युरसिलिस समाअ अलैकुम मिदरारा व यमदिदकुम बि अमवालिम व बनीन व यजअल लकुम जन्नातिन व यजअल लकुम अनहारा। तौबा के ऊपर है ये सारी बशारत। और यह है कि मा कान अल्लाह लियुअज्जिबहुम व अंत फीहिम व मा कान अल्लाह मुअज्जिबहुम व हुम यस्तगफिरून, जब तक तौबा करते रहेंगे अजाब नहीं दूंगा। जब हालात ऐसे बुरे होते हैं और इज्तिमाई चलता रहता है थप्पड़ अल्लाह ताला की तरफ से, तो अगर तौबा की कसरत हो, अल्लाह तबारक व तआला की ज़ात आली से उम्मीद है कि आदमी इन इज्तिमाई मुसीबतों परेशानियों में भी नजात पा जाएगा, उसके बचने का रास्ता अल्लाह पाक पैदा फरमा देंगे, उसको बचा लेंगे। क्योंकि इस्लाह की कोशिश हो रही हो और इस्तगफार हो रहा हो, तौबा की कोशिश हो, तौबा हो रही हो, अल्लाह तबारक व तआला फिर मौका देते हैं, फिर और चांस देते हैं, फिर माफ फरमा देते हैं, फिर औलाद में भी बरकत, माल में भी बरकत, जॉब में भी बरकत। जॉब के लिए क्या दुआ है, बल्कि लोग पूछते हैं कि जॉब में आजकल हालात बहुत आ रहे हैं, इस्तकामत के लिए क्या दुआ है कि जॉब चलती रहे, प्रॉब्लम ना है। इस्तगफार की कसरत से यह भी फायदा होता है कि इस्तगफार की कसरत करने से जॉब पर मुसीबत नहीं आती, क्योंकि औलाद में भी इजाफा होता है, कुरान पाक की आयत है, रिस्क में भी इजाफा होता है, तो रिस्क में इजाफा होगा, कमी थोड़ी होगी। इस वजह से अल्लाह तबारक व तआला आफतों से महफूज फरमाते हैं, आजमाइशों से इब्तिलाअत से महफूज फरमाते हैं। इसलिए दुनिया और आखिरत दोनों का भला फायदा अल्लाह ताला ने जहां और बहुत सी चीजों में रखी है ईमान वालों की सहूलत के वास्ते, उसमें से एक फायदा इस्तगफार और तौबा का भी है। उसकी अपनी एक खास शान के साथ अल्लाह की तरफ मुतवज्जो होकर हाजिर दिमागी के साथ आदमी अपने आप को मुकसर और कसूरवार और खताकार समझ के लजाजत के साथ, आजिजी के साथ, तवील लंबी देर तक के लिए माफी मांगने का एहतमाम रखे। हक ताला शानो मुझे और आपको सबको अमल की तौफीक अता फरमा दे। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।